नमस्कार। दैनिक पत्रपत्रिकाको संगालो कार्यक्रम अखबारमा यहाँलाई हार्दिक स्वागत गर्दछौं। प्राविधिक साथी शंकर भण्डारी र म श्रेया नेपाल। आज मिति 2082 साल वैशाख 23 गते मंगलबार, वैशाख शुक्ल पक्ष नवमी तिथि। तदनुसार मे महिनाको 6 तारीक सन् 2025, नेपाल सम्वत 1145। आज राजधानीबाट प्रकाशित विभिन्न दैनिक पत्र पत्रिकामा फरक फरक शीर्षकमा खबरहरू छापिएका छन्। गोर्खापत्र दैनिकको अग्रपृष्ठको खबरबाट कार्यक्रमको शुरूआत गर्दैछौ। मनसून जन्य विपद पूर्व तयारी शुरू शीर्षकमा गोर्खापत्र दैनिकले अग्रपृष्ठमा खबर छापेको छ। मनसून जन्य विपदका कारण हुन सक्ने जनधनको क्षतिलाई कम गरी उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सरकारले तयारी शुरू गरेको छ। गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको 31 कार्यकारी बैठकले विपदमा भएका मनसून जन्य विपदका कारण भएको जनधनको क्षतिबाट पाठ सिकेर नयाँ रणनीति अपनाउने निर्णय गरेको छ। बैठकले विगतका वर्षमा भोग्नु परेका क्षतिलाई स्मरण गर्दै यस वर्षको मनसून पूर्व तयारी तथा प्रतिकारका लागि जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान समेतका आधारमा मनसून पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना 2082 तयार पार्ने निर्णय गरेको छ। सो कार्ययोजनालाई यथाशीघ्र अन्तिम रूप दिई कार्ययोजनामा तोकिएका निकायगत जिम्मेवारी सहित पूर्व तयारीलाई तीव्रता दिन प्राधिकरण तथा सरोकारवाला सबै निकायलाई बैठकले निर्देशन दिएको छ। बैठकले निर्माणाधीन महाकाली पुल, पुलको पहुँच मार्ग र भीमदत्त नगरपालिकाको ओडा नम्बर 11, 12 र 13 को बस्ती तथा दोधारा चाँदनी नगरपालिकाको ओडा नम्बर 3, 8, 9 र 10 का बस्तीलाई संरक्षण गर्ने गरी पूर्व तयारी अपनाउने निर्णय गरेको छ। मनसून जन्य विपद पूर्व तयारी शुरू गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको हो। मान्छे शहर रोज्छन् तर गाउँले बढ़ी बाँच्छन्, नागरिक दैनिकले अग्रपृष्ठमा प्रसंग छापेको छ। आरामदायी जीवनशैली र अत्याधुनिक सेवा सुविधामा पहुँच पुगेको कारण सम्पन्न शहरिया बढ़ी बाँच्छन् भन्ने सही नभएको पाइएको छ। हालै सार्वजनिक भएको एक तथ्याङ्कले नेपालमा गाउँमा बस्नेहरू नै बढ़ी बाँच्ने गरेको तथ्य उजागर गरेको छ। नेपाल सरकार राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमबार सार्वजनिक गरेको नेपालमा मृत्यु स्थिति सम्बन्धी प्रतिवेदनले मृत्यु हुने एवं बाँच्न सक्ने सूचकहरूका बीच शहरी, ग्रामीण, जात जाति र सम्पन्नताका तह अनुसार पर्याप्त भिन्नता रहेको तथ्य निकालेको छ। कार्यालयका निर्देशक विनोद शरण आचार्यले प्रस्तुत गर्नुभएको राष्ट्रिय जनगणना 2078 नेपालमा मृत्यु सम्बन्धी विषयगत प्रतिवेदनको नतिजामा शहरिया भन्दा गाउँलेहरू बढ़ी बाँच्ने गरेको उल्लेख छ। तथ्याङ्क अनुसार शहरी क्षेत्रमा बस्नेको औसत आयु 71.7 वर्ष र गाउँमा बस्नेको औसत आयु 72.3 वर्ष रहेको छ। गाउँको साधारण जीवनशैली, स्वच्छ वातावरण र अझै पनि शुद्ध खानपिनकै कारण गाउँलेहरू बढ़ी बाँच्ने गरेको देखियो, निर्देशक आचार्यले भन्नुभयो। अर्धशहरी क्षेत्रमा बसोबास गर्नेहरू भने 71.4 वर्ष बाँच्ने गरेको जनगणनाले देखाएको छ। ग्रामीण क्षेत्रका महिलाको बाँच्ने उमेर पनि शहरिया महिलाको भन्दा 1 वर्ष बढ़ी देखिएको छ। मान्छे शहर रोज्छन् तर गाउँले बढ़ी बाँच्छन्, नागरिक दैनिकले अग्रपृष्ठमा प्रकाशित गरेको हो। सूचनामा नागरिकको पहुँच सुनिश्चित हुनुपर्छ, राष्ट्रपति, गोर्खापत्र दैनिकले अग्रपृष्ठमा खबर प्रकाशित गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा लोकतन्त्रको संस्थागत विकासका लागि सरकार र सार्वजनिक निकायको सूचनामा नागरिकको पहुँच सुनिश्चित हुनुपर्ने धारणा व्यक्त गर्नुभएको छ। वहाँले पारदर्शिता र जवाफदेहिता नै सहभागितामूलक लोकतन्त्रको आधारभूत आवश्यकता भएको बताउनुभयो। राष्ट्रिय सूचना आयोगको 18 स्थापना दिवसका अवसरमा सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा उहाँले यस्तो बताउनु भएको हो। उहाँले सूचनाको हकलाई संविधानमै मौलिक हकका रूपमा व्यवस्था गर्न दक्षिण एसियाकै पहिलो मुलुक नेपाल भएको जिकिर समेत गर्नुभयो। उहाँले भन्नुभयो, राज्यको लगानीमा जनताको निगरानी भएन भने मुलुकमा कुशासन मौलाउँछ, विधिको शासन अवरूद्ध हुन्छ र सरकार तथा सार्वजनिक निकायमा स्वेच्छाचारिता बढ़छ। उहाँले गणतन्त्रमा नागरिकलाई सशक्त बनाउन, राज्यको लगानीमाथि उनीहरूको निगरानी बढ़ाउन र शासन प्रणालीलाई पारदर्शी बनाउन विश्वव्यापी रूपमा सूचनाको हकको आन्दोलनले व्यापकता पाउँदै आएको चर्चा गर्नुभयो। सूचनामा नागरिकको पहुँच सुनिश्चित हुनुपर्छ राष्ट्रपति शीर्षकमा गोर्खापत्र दैनिकले अग्रपृष्ठमा प्रकाशन गरेको छ। गवर्नरमा अल्झियो गवर्नमेन्ट शीर्षकमा कान्तिपुर दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। आउँदो जेठ पन्ध्रमा सरकारले आर्थिक वर्ष 2082-83 बजेट ल्याउँदैछ। यसमा वित्तीय क्षेत्रको स्थायित्व तथा मौद्रिक नीति निर्माण र कार्यान्वयन सम्बन्धमा सल्लाह दिन नेपाल राष्ट्र बैंक र गवर्नरको भूमिका अहम हुन्छ। नेपाल एफएटीएफले ग्रे लिस्टमा नेपाल ए एफएटीएफको ग्रे लिस्टमा छ। धेरैजसो बैंकको खराब कर्जाले निर्देशित सीमा नाघेको छ। यही बेला राष्ट्र बैंकको गवर्नर जस्तो संवेदनशील पदलाई सत्तारूढ़ दुई दलले राजनैतिक दाउपेचको विषय बनाएका छन्। पदावधि सकिनु एक महिना अघि नै नयाँ गवर्नर नियुक्त गर्नुपर्ने कानूनी व्यवस्था छ, तर सरकारले गवर्नर पद खाली भएको एक महिनासम्म पनि नयाँ नियुक्त गर्न नसक्दा सर्वत्र चिन्ता र चासो बढ़ेको प्रसंगलाई कान्तिपुर दैनिकले अग्रपृष्ठमा खबर बनाएको हो। कुनै बेला थियो सरकारसँग टन्न उद्योग कल कारखाना थिए, स्वदेशमै रोजगारीको अवस्था थियो, तर राजनैतिक हस्तक्षेप, भ्रष्टाचार र कार्यकर्ता भर्तीले ती उद्योग थला परे। केही निजीकरण गरिए, थला परेका मध्ये सातवटा उद्योग पनि अब आफै चलाउन नसक्ने भनेर सरकारले हात ठड्याएको छ। ती उद्योगको सरकारी लगानी व्यवस्थापन गर्ने भनेर मन्त्री परिषदबाटै निर्णय भइसकेको छ। यसैले सात ठूला उद्योगको भविष्य अब के होला भन्ने जिज्ञासा पैदा भएका छन्। सात ठूला उद्योग निजीकरण की साझेदारी अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा प्रकाशित गरेको छ। विक्रमसम्म 2072 भूकम्पले खण्डहर बनेको हनुमान ढोका स्थित कालभैरव मूर्तिसँगै रहेको तत्कालीन जिल्ला प्रहरी परिसर काठमाण्डुको भवन फत्काउने वा प्रबलीकरण गर्ने भन्ने निष्कर्षमा सम्बन्धित निकाय पुग्न सकेको छैन। भूकम्पको एक दशक बितिसक्दा पनि सो भवनलाई के गर्ने भन्नेबारे सम्बन्धित निकाय अझै निष्कर्षमा पुग्न नसकेको हो। भवन रहेको जग्गा नेपाल प्रहरीको नाममा रहे पनि विश्व सम्पदा क्षेत्रमा रहेकाले सरोकारवाला निकाय, गृह मन्त्रालय, काठमाण्डु महानगरपालिका, पुरातत्व विभाग र हनुमान ढोका दरबार हेरचाह अड्डा त्यस सम्बन्धमा कुनै निर्णयमा पुग्न सकेका छैनन्। हनुमान ढोका प्रहरी कार्यालयको जग्गाको क्षेत्रफल 2.8 आना छ। सो भवनमा रहेको प्रहरी कार्यालय 2072 सालको भूकम्पपछि टेकुमा सारिएको थियो। क्षति निम्त्याइरहेको खण्डहर भवन गोर्खापत्र दैनिकको खबर हो। तपाईँ यति बेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन। फाइबर इन्टरनेट नेपाल टेलिकमको प्याक, इन्टरनेट टिभी टेलिफोन डेटा एकै साथ, घरमा टिभी हेर्नुहोस् या इन्टरनेट चलाउनुहोस्, फोन गर्नुहोस्, डेटा चलाउनुहोस्, सजिलो छ एकै साथ। फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा, नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ चढान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ। नेपाल टेलिकम, राष्ट्रको संचार। कार्यक्रममा पुनः स्वागत छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका बाँकी खबरहरू। अन्तिम डेडलाइन पनि सकियो, दर्ता भएनन् सामाजिक सञ्जाल, यो खबर अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा छापेको हो। सरकारले 2081 चैत 7 गते 30 दिनभित्र दर्ता हुन सामाजिक सञ्जालका लागि अन्तिम समय सीमा तोक्यो। त्यो अवधिमा मेटा लगायतका सामाजिक सञ्जालले दर्ताका लागि निवेदन दिएनन्। त्यसपछि सरकारका प्रवक्ता एवं संचार मन्त्री पृथ्वी सुब्बा गुरूङले थप एक साताको मौखिक समय सीमा दिनुभयो। त्यो अवधिमा पनि दर्ता भएनन्। पटक पटकका आह्वानलाई पनि सामाजिक सञ्जालले टेर पुच्छर नलगाएपछि अब के गर्ने भन्नेमा सरकार अलमल देखिएको छ। सरकारका प्रवक्ता एवं संचार मन्त्री गुरूङले मेटालाई इंकित गरेर दर्ता नभए बन्द गर्ने चेतावनी पनि दिनुभएको थियो। तर सरकारको चेतावनीका बावजूद पनि सामाजिक सञ्जाल सूचीकरण तथा दर्ताका लागि आएनन्। न मेटा आयो, न अरू सामाजिक सञ्जाल प्लेटफर्म दर्ताका लागि आए। मेटा अन्तर्गत फेसबुक, मेसेन्जर, वाट्सएप, इन्स्टाग्राम पर्दछन्। चेतावनी दिँदा पनि दर्ताका लागि नआएपछि सरकारको विकल्पको खोजीमा लागेको छ। सामाजिक सञ्जाल बन्द गर्न त्यति सहज नभएकाले विकल्पको खोजीमा लागेको मन्त्रालयका अधिकारी बताउँछन्। एकैचोटि बन्द गर्दा नकारात्मक प्रभाव मात्रै होइन, राज्यलाई क्षति पुग्छ। ती अधिकारीले भने के गर्ने भनेर अध्ययन गर्दै विकल्प खोज्दैछौं। अन्तिम डेडलाइन पनि सकियो। दर्ता भएनन् सामाजिक सञ्जाल, अन्नपूर्ण पोस्टको खबर हो यो। सरकारले भूमि सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विवादित विधेयक संसदमा दर्ता गर्न लागेको छ। भूमि सम्बन्धी ऐन 2021 र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन 2029 संशोधन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनलाई संशोधन गर्न बनेको विधेयक दर्ता गर्न लागेको हो। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले तयार गरेर संसदमा दर्ताका क्रममा रहेको विधेयक मस्यौदामा यसअघि माघ 2 गते राष्ट्रपतिबाट केही दिन रोकेर जारी गरिएको भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशकै व्यवस्था राखिएको छ। राष्ट्रपतिबाट जारी भए पनि विवादका कारण प्रतिनिधि सभामा भूमि सम्बन्धी अध्यादेश प्रतिस्थापन विधेयक पारित हुन नसकेपछि निष्क्रिय बनेको थियो। गत चैत 13 गते बसेको नेपाली कांग्रेस र नेकपा एमाले सत्तापक्षको बैठकले अध्यादेश प्रतिस्थापन विधेयक पारित नगरी निष्क्रिय बनाएर भूमि सम्बन्धी विधेयक दर्ता गर्ने निर्णय गरेको थियो। फेरि ल्याइदिई भूमि विधेयक, यो खबर नागरिक दैनिकले अग्रपृष्ठमा छापेको हो। प्रमुख प्रतिपक्षी दल माओवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार जनताको सेवा भन्दा स्वार्थ समूह र बिचौलियाको नियन्त्रणमा चलेको टिप्पणी गर्नुभएको छ। नीति तथा कार्यक्रममाथिको छलफलमा सोमबार प्रतिनिधि सभालाई सम्बोधन गर्दै उहाँले सरकार बिचौलियाप्रति समर्पित रहेको बताउनुभयो। मैले यसअघि संसदमा सरकारलाई खबरदारी गर्दै भनेको थिएँ जनताप्रति सरकारको हदैसम्म गैर जिम्मेवारी, तर बिचौलिया र स्वार्थ समूहको खुला तरफदारीले देश आक्रोशित छ। सत्ता पक्षका मान्छेलाई कानून मिस्न होइन, कानून नै खान दिएको देखेर देश विचलित छ, उहाँले भन्नुभयो। उद्योगीबाट बिजुलीको अरूमौ बक्यौता उठाउने नखोजेको तर भुइँ मान्छेका घरको लाइन काटेको देखेर देश पनि रन्थनिएको छ। संसदमा प्रतिपक्षी दलका नेता प्रचण्डको दावी, सरकार बिचौलियाको नियन्त्रणमा छ। नयाँ पत्रिका दैनिकले यो खबर छापेको हो। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहको निर्देशनमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सहसचिव प्रदीप परियारले शाह सचिवालयका 2 सदस्य र 1 अनधिकृत व्यक्तिलाई फ्रान्स पठाउन कानून विपरीत निर्णय गरेको विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आधा दर्जन भन्दा बढ़ीसँग सोधपूछ जारी राखेको छ। अख्तियारले प्रमुख प्रशासकीय अधिकृत परियार, मेयरका सल्लाहकार कुमार बेन्जनकार र सुनिल लम्सालसँग सोधपूछ गरेको छ। उच्च स्रोतका अनुसार सो प्रकरणमा अनधिकृत व्यक्ति प्रवीण श्रेष्ठको नाममा पत्र तयार गर्ने कर्मचारीको पनि खोजी भइरहेको छ। स्रोत भन्छ विदेशबाट फ्रान्स भ्रमणमा आएका व्यक्ति कसरी मेयर साहेबसँगै कार्यक्रममा सहभागी गराइयो भन्ने विषयमा समेत खोजबिन भइरहेको छ। मेयर शाहको फ्रान्स भ्रमण अख्तियारले आधा दर्जन भन्दा बढ़ीसँग गर्यो सोधपूछ। अनधिकृत व्यक्तिको विषयमा छानबिन हुँदै नेपाल समाचार पत्रले अग्रपृष्ठमा छापेको छ। दुई वर्षसम्म वार्षिक 100 भन्दा बढ़ी कामदार वैदेशिक रोजगारीमा पठाउन नसक्ने मेन पावर नवीकरण नहुने प्रावधान हटाइएको छ। वैदेशिक रोजगार ऐन 2064 दफा 73 रहेको सो प्रावधान हटाउन केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधि सभाले पास गरेको हो। विधेयक राष्ट्रिय सभामा छलफलपछि पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि लागू हुनेछ। यसअघि 100 भन्दा कम कामदार पठाउने मेन पावर नवीकरण नहुने कानूनी व्यवस्था थियो। मेन पावरले 100 कामदार पठाउनै पर्ने प्रावधान हट्यो। कारोबार दैनिकको खबर हो। कारोबार दैनिकले नै अग्रपृष्ठमा लगानी मोडालिटीमा अल्झेको बुढ़ी गण्डकी आयोजना शीर्षकमा पनि खबर बनाएको छ। राष्ट्रिय गौरवको आयोजनाको रूपमा निर्माण थाल्ने गरी 14 वर्ष अघि असार 2078 घोषणा भएको बुढ़ी गण्डकी जलविद्युत आयोजनाको निर्माण लगानी ढाँचा मोडालिटी अझै निश्चित भएको छैन। देशले प्रत्येक वर्ष सुक्खा याममा भोग्ने विद्युत अभाव पूर्ति गर्ने महत्वपूर्ण आयोजना भए पनि लगानी ढाँचाबारे कुनै पनि सरकारले निर्णय लिन सक्दा आयोजना अलपत्र परेको हो। हरेक वर्षको बजेटमा बुढ़ी गण्डकी आयोजना निर्माण शुरू गर्ने बुदा उल्लेख गरिएको हुन्छ, तर पछिल्ला 14 वर्षदेखि आयोजना निर्माण चरणमा प्रवेश गरेको छैन। पछिल्लो पटक चालू आर्थिक वर्ष 2081-82 बजेटले पनि 1200 मेगावट क्षमताको बुढ़ी गण्डकी आयोजनाको निर्माण कार्य शुरू गरिने उल्लेख गरेको छ, तर आर्थिक वर्षको झण्डै 10 महिना पूरा हुँदासम्म आयोजनाको लगानी ढाँचाबारे निर्णय हुन सकेको छ। यसकै कारण कुनै भौतिक काम नभएको बुढ़ी गण्डकी जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवी चटौतले बताउनुभयो। लगानी मोडालिटीमा अल्झेको बुढ़ी गण्डकी आयोजना कारोबार दैनिकको खबर हो। शिक्षा मन्त्रालयले आवासीय चिकित्सकहरूलाई हतोत्साहित नपार्न र चिकित्सा शिक्षा आयोगको निर्णय अनुसारको निर्वाह भत्ता दिन निजी मेडिकल कलेजलाई निर्देशन दिएको छ। यो खबर नयाँ पत्रिका दैनिकले भित्री पृष्ठमा छापेको हो। आवासीय चिकित्सकहरूलाई निर्वाह भत्ता नदिएको र उल्टै काममा फर्कदा समेत धम्की दिन थालेको गुनासो आएपछि सोमबार मन्त्रालयले विज्ञप्ति मार्फत निजी मेडिकल कलेजको ध्यानाकर्षण गराएको हो। प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा गत 25 माघमा बसेको चिकित्सा शिक्षा आयोगको 16 बैठकले आवासीय चिकित्सकको भत्ता 48,737 रूपियाँ दिनुपर्ने निर्णय गरेको थियो, तर हालसम्म पनि सो निर्णय कार्यान्वयन हुन सकेको छैन। आवासीय चिकित्सकहरू सरकारले तोकेको निर्वाह भत्ता नपाएपछि एक महिना भन्दा बढ़ी समयदेखि आन्दोलनमा रहेका छन्। आवासीय चिकित्सकलाई निर्वाह भत्ता दिन स्वास्थ्य मन्त्रालयको निर्देशन नयाँ पत्रिका दैनिकले भित्री पृष्ठमा खबर बनाएको छ। उत्पादन र भाव राम्रो पाइन थालेपछि उखु खेती गर्दै आएका बेदकोट नगरपालिका 3 किसान ध्वज बहादुर विष्टले सरकारले उपलब्ध गराउँदै आएको अनुदान 2 वर्षदेखि पाएका छैनन्। धामीले उखु लगाएको पहिलो वर्ष अनुदान पाए, त्यसपछिका 2 2080 र 2081 पाउनुपर्ने अनुदान रकम अहिलेसम्म पाएका छैनन्। 2080 161 र 2081 149 क्विन्टल उखु उत्पादन गरेका थिए। शुरूको वर्ष अनुदान पाइयो, त्यसपछि अहिलेसम्म पाएको छैन। थामीले भने साना किसानले नपाउने हो कि केही अरू कारण छ। 3 वर्षमा जिल्लाका 447 किसानले उखुको अनुदान पाएका छैनन्। सरकारले किसानलाई उखुमा प्रति क्विन्टल 70 रूपियाँ अनुदान तोकेको छ। जिल्लामा रहेका 2 चिनी मिलमा तौलिएको उखुमा मात्रै अनुदान दिने गरिएको छ। उखु खेती गरिएको क्षेत्रफल र अनुदानका लागि आवेदन आएको क्षेत्रफल फरक पर्यो। उखुको अनुदान भुक्तानी समितिका सदस्य समेत रहेका कञ्चनपुरका प्रमुख कोष नियन्त्रक कृष्ण बहादुर धामीले भने समितिलाई शंका लागेपछि अनुदान दिन सकिएन। तथ्याङ्क नमिल्दा 450 किसानले पाएनन् उखुको अनुदान। यो खबर कान्तिपुर दैनिकले भित्री पृष्ठमा छापेको हो। सड़क मार्गमा व्याप्त एकपछि अर्को समस्याले पूर्व पश्चिम राजमार्ग अन्तर्गत कमला ढल्केवर पथलैया सड़क आयोजना पूर्वी खण्डको कामले अपेक्षित गति लिन सकेको छैन। धनुषाको कमलादेखि सर्लाहीको बागमतीसम्म 74.75 किलोमिटर लम्बाईको पूर्वी खण्ड सन् 2025 जनवरी 1 तारीकदेखि स्तरोन्नतिको चरणमा प्रवेश गरिसकेको छ। विश्व बैंकका 18.60 अर्ब रूपियाँ ऋण सहयोगमा निर्माणाधीन यस खण्डका लागि कमला पुलदेखि बढ़हरीसम्म ईकेके इन्फ्रास्ट्रक्चर लिमिटेड इण्डियाले तथा दोस्रो र तेस्रोमा पर्ने बढ़हरी फूलजोर र फूलजोर बागमती खण्ड चाइनिज कम्पनी एसडब्ल्यूईजे र रखुआ कन्स्ट्रक्सन कम्पनी आरसीसी ज्वाइन्ट भेन्चरले ठेक्का सम्झौता गरिसकेको छ। यी ठेकेदार कम्पनीले कमला पुल पश्चिम, धनुषाको बढ़हरी र सर्लाहीको फूलजोर गरी तीन ठाउँबाट एकैसाथ स्तरोन्नतिका काम शुरू गरिसकेका छन्। काम शुरू गरे पनि पाइले पछि आइलागेको बाधा, अवरोध र भद्रगोल अवस्थाले ठेकेदार कम्पनीले पूर्ण क्षमतामा काम गर्ने अवस्था नभएको दुखेसो गर्दै आएका छन्। लोकमार्ग स्तरोन्नतिमा समस्या गोर्खापत्र दैनिकले भित्री पृष्ठमा प्रकाशित गरेको छ। कास्कीका माछापुछ्रे गाउँपालिकास्थित अन्नपूर्ण संरक्षण क्षेत्रमा डाफे, मुनाल लगायत 40 प्रजातिको गणना गरी संरक्षणको योजना अगाडि सारिएको छ। हालै 40 प्रजातिका चराको गणनाको क्रममा संरक्षण क्षेत्रमा 40 मार्न पासो थापिएको पाइएपछि संरक्षणका लागि थप कडाईको साथ योजना बनाइने भएको हो। कास्कीको प्रसंगलाई अन्नपूर्ण पोस्टले भित्री पृष्ठमा छापेको छ। नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइन प्रयोग बापतको बाँकी रहेको प्रिमियम महसुल विवादमा रहेका उद्योगीलाई यही वैशाख मसान्तभित्र पुनरावेदनमा आउन समय सीमा दिने निर्णय गरेको छ। आइतबार बसेको प्राधिकरण संचालक समितिको बैठकले यस्तो निर्णय गरेको प्राधिकरण प्रबन्धन निर्देशक हितेन्द्र देव साकेले जानकारी दिनुभयो। साकेले गत चैत 30 गते सो महसुल विवादमा रहेको उद्योगीलाई प्राधिकरणमै बोलाएर छलफल गर्नुभएको थियो। छलफलमा प्रबन्ध निर्देशक साकेले महसुल विवाद समाधानको प्रक्रिया थाल्न उद्योगीलाई प्राधिकरण पुनरावलोकन समितिमा आवेदन दिन आग्रह गर्नुभएको हो। डेडिकेटेड र ट्रंक लाइन बिल प्रकरण वैशाख मसान्तसम्म पुनरावेदनको समय सीमा गोर्खापत्र दैनिकले भित्री पृष्ठमा छापेको छ। यिनै विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका विविध प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने शंकर भण्डारीलाई धेरै धन्यवाद दिँदै म श्रीया नेपाल पनि विदा हुन्छु। यसपछि कार्यक्रम अन्तरसमाज सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।